بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين، أما بعد. قال الله تعالى في القرآن المجيد والفرقان الحميد: لقد كان لكم في رسول الله أسوة حسنة لمن كان يرجو الله واليوم الآخر وذكر الله كثيرا. صدق الله العظيم. محترم بزرگان الدين، عزيز دوستو، ديني بھائيو، اللہ پاک نے مسلمانوں کے لیے، مومنین کے لیے، ایمان و آخرت پر یقین رکھنے والوں کے لیے، ایمان والوں کے لیے اور آخرت پر یقین رکھنے والوں کے لیے، اللہ کو یاد کرنے والوں کے لیے نبی علیہ الصلاۃ والسلام کی ذات طیبہ میں اسوہ، نمونہ، قدوہ، آئیڈیل آپ علیہ الصلاۃ والسلام کو قرار دیا ہے. ہمارے لیے سب سے عظیم شخصیت، بہترین شخصیت کائنات کی، جس کو ہم اپنا مقتدا بنائیں، جس کو ہم پیشوا بنائیں، جس کی ہم اتباع کریں، جن کی ہر سنت کی اقتداء کریں، جن کی ہر ادا کو ہم اپنے پاس محبوب رکھیں، رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ پاک نے وہ شخصیت قرار دیا ہے. ہر مسلمان کے دل میں آپ کی عظمت، آپ کی محبت، آپ کا احترام ہونا چاہیے، اور اس کے بغیر ایمان کامل بھی نہیں ہوتا ہے. کئی روایتوں کے اندر یہ مضمون آتا ہے کہ تم میں کوئی شخص مومن اس وقت تک نہیں ہو سکتا جب تک کہ مجھے سب سے زیادہ محبوب نہ بنا لے. تو رسول اللہ صلی اللہ علیہ وسلم کی محبت، آپ علیہ الصلاۃ والسلام سے قلبی تعلق، قلبی لگاؤ ہر مومن کو ہونا چاہیے، اس کے بغیر ہمارا ایمان کامل نہیں ہوتا ہے. دوسری بات یہ ہے میرے محترم بزرگو، حضور پاک صلی اللہ علیہ وسلم کی سیرت طیبہ اور آپ علیہ الصلاۃ والسلام کے معمولات مبارکہ، چیدہ چیدہ اور ان کی تشریحات کے ساتھ، تفصیلات کے ساتھ، ایک ایک سنت کو، ایک ایک عمل کو جماعت کے موقع پر، تفسیرات کے موقع پر، خصوصی بیانات کے موقع پر ہم لوگ سنتے رہتے ہیں. ربیع الاول کے مہینے میں عمومی طور پر آپ علیہ الصلاۃ والسلام کی ولادت کے واقعات، آپ کے لیے آپ علیہ الصلاۃ والسلام کی سیرت طیبہ وغیرہ سننے میں آتی ہے. چونکہ یہ مہینہ اسی بابت، اسی سلسلے سے چل رہا ہے. جو آیت کریمہ میں نے تلاوت کی ہے رسول اللہ صلی اللہ علیہ وسلم کے اسوے کے بارے میں، ہر مسلمان کو اس زاویے سے بھی سوچنا ہے حضور پاک صلی اللہ علیہ وسلم کے معمولات صبح سے شام تک کیا ہوا کرتے تھے. ایک تو ہے آپ کی ہر ادا اور سنت ہر موقع کے لحاظ سے، کھانے میں، پینے میں، اٹھنے میں، چلنے میں، بیٹھنے میں، نکاح میں، جنازے میں، شادی بیاہ میں، مختلف قسم کے معمولات میں اور روز مرہ کی زندگی میں. دوسرے یہ کہ آپ کا زندگی کا معمول، روزانہ کی روٹین جس کو کہا جاتا ہے، وہ کیا تھا، اس کی بھی جستجو ہونا چاہیے. یقیناً وہ ایک تفصیلی موضوع ہے، کتھا سمندر ہے، وہ گہرا سمندر ہے. حضور کی ایک ایک سنت، ایک ایک ادا کی کئی کئی قسمیں ہوتی ہیں. حضور کا خاموش رہنا بھی چار چار قسموں کا تھا. حضور کا فکر کرنا، خاموش رہنے میں بھی چار باتیں پائی جاتی تھیں حضور پاک صلی اللہ علیہ وسلم. عجیب، اللہ پاک نے آپ کو صلاحیتیں عطا فرمائی، کمالات عطا فرمائے، خوبیاں عطا فرمائی. تو ہر مسلمان کو یہ شوق ہونا چاہیے، جذبہ ہونا چاہیے کہ آپ کے معمولات بھی ہم کو سمجھ میں آئیں اور ہماری زندگی میں آئیں اور ہم اس کو جاننے والے بنیں. نبی کریم صلی اللہ علیہ وسلم جب روزانہ بیدار ہوتے تھے تو آپ کے بیدار ہونے کے بعد سے لے کر کے سونے تک کے جو معمولات تھے، اس کو ایک نظر دیکھنا چاہیے. حضور پاک صلی اللہ علیہ وسلم جب بیدار ہوتے تھے، آپ کا معمول مبارک یہ تھا کہ فوراً کلمہ طیبہ کا ورد کرتے تھے. بعض روایتوں میں تین مرتبہ تذکرہ آتا ہے. الحمدللہ بھی پڑھتے تھے، الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور. یہ دعا آپ علیہ الصلوۃ والسلام پڑھتے تھے کہ پروردگار آپ کا شکر ہے، مرنے کے بعد آپ نے دوبارہ ہمیں زندہ کر دیا. یعنی نیند بھی جو ہوتی ہے اخل موت ہے، نیند موت کی نظیر ہے، اسی کی قسم ہے. اللہ پاک دوبارہ زندگی عطا فرما دیتے ہیں. جب بندہ اٹھتا ہے تو روح کو اس کے پاس لوٹا دیا جاتا ہے. ایک نظام ہے، اللہ پاک کا سیٹ اپ ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم جب اٹھتے تھے، بیدار ہوتے تھے، تو اللہ کو یاد کرتے تھے اور اس دعا کو یاد کر پڑھتے تھے اور اللہ کا شکر ادا کرتے تھے. اور آپ کے سرانے کے پاس میں ہی مسواک کا اہتمام ہوتا تھا، مسواک اور وضو کا لوٹا قریب میں رکھ دیا جاتا تھا. روزانہ وضو کے لیے، طہارت کے لیے پانی کے اندر، پانی لوٹے کے اندر پانی کا انتظام آپ کے پاس ہمیشہ اویلیبل ہوتا تھا رات کے سوتے وقت. ایسے ہی مسواک کا اہتمام بھی ہوتا تھا. جیسے ہی اٹھتے تھے آپ مسواک فرمایا کرتے تھے، منہ کو صاف کیا، طہارت کے لیے تشریف لے گئے، طہارت کرنے کے بعد، استنجا کرنے کے بعد وضو سے فارغ ہوتے تھے، وضو فرماتے تھے. وضو کرنے کے بعد نبی کریم صلی اللہ علیہ وسلم تہجد کی نماز میں مشغول ہو جایا کرتے تھے. تہجد کی نماز کتنی ہوتی تھی؟ تفصیلات اس کی ہے. حضرت ابن عباس فرماتے ہیں، ایک مرتبہ حضرت میمونہ کے گھر میں تھا میں، غالباً حضرت ابن عباس ہی میری خالہ ہیں وہ، تو میں گیا اپنی خالہ کے گھر میں حضور کے معمولات دیکھنے کے لیے. تو حضور جب تہجد کے لیے اٹھے تو میں بھی اٹھ گیا. تو ایک رکعت میں حضور پاک صلی اللہ علیہ وسلم نے سورہ الف لام میم بھی پڑھی، سورہ بقرہ، سورہ آل عمران بھی ہو گئی، سورہ نساء بھی ہو گئی، تو پانچ پارے مکمل ہو گئے ایک رکعت میں. یہ آپ علیہ الصلوۃ والسلام کے معمولات کا حصہ ہے. لوگ اس زمانے میں یہ کہتے ہیں کہ کثرت عبادت، بہت زیادہ عبادتیں کرنے کی کیا ضرورت ہے؟ حضور نے بھی مجاہدہ فرمایا ہے نا. حضور پاک صلی اللہ علیہ وسلم، یہ ایک ہی رکعت کا تذکرہ ہے، بخاری شریف کی روایت میں آتا ہے یہ. تو ایک رکعت میں بھی پانچ پانچ پارے حضور پاک صلی اللہ علیہ وسلم پڑھا کرتے تھے. اور ہم میں سے کون ہے، کس کو یاد ہے کہ ہمارے قدم کبھی سوج گئے ہوں اللہ کے اس آگے ٹھہر کر کے؟ سوچ نہیں سکتے ہم. حضور پاک صلی اللہ علیہ وسلم کے قدمین مبارکین پر ورم آ جایا کرتا تھا رات کی عبادت سے، مشہور ہے یہ بات. تو اللہ کے آگے کھڑے ہونا، تہجد کا اہتمام کرنا، آٹھ رکعت تہجد کا حضور پاک صلی اللہ علیہ وسلم کی زندگی کا معمول رہا ہے، اور پھر تین رکعت وتر کے پڑھا کرتے تھے. تو اس کو اپنی زندگی کا حصہ بنانا چاہیے. دو پڑھ لو، چار پڑھ لو، آہستہ آہستہ کر کے عادت ڈالنی چاہیے. شروع میں دو سے عادت ڈالیں، پھر چار تک بڑھائیں، پھر چھ کر لیں، پھر آٹھ تک کر لیں، توفیق کے اعتبار سے. عام معمول رسول اللہ صلی اللہ علیہ وسلم کا تہجد کی نماز کے اندر آٹھ رکعت کا تھا، اور تین رکعت وتر کے پڑھا کرتے تھے. پھر وتر ہونے کے بعد نبی کریم صلی اللہ علیہ وسلم اگر تقاضا ہوتا تو اپنے گھر والوں کے پاس بھی جاتے تھے. یہ بھی ایک لمبا موضوع ہے کہ آدمی کو اپنی بیوی کی حاجت ہو تو اس موقع پر بھی اپنی ضروریات سے آدمی فارغ ہو سکتا ہے. معدہ خالی ہوتا ہے اس موقع پر، کھانے پینے کا وقت نہیں ہوتا ہے، وہ شام کے وقت میں آدمی کھا لیتا ہے، تو اس وقت میں بیوی سے صحبت کرنا بھی حکما کے نزدیک، اطبا کے نزدیک اچھا ہے. بعض لوگوں کو ضرورت پڑتی ہے، اور اس موقع پر آدمی جب رات میں بیوی سے صحبت کرتا ہے اور اس کے بعد سو جاتا ہے، غسل کا اہتمام نہیں کرتا، تو پوری رات بھر جو ہے بغیر غسل کے ہی گزرتی ہے. تو ایک چیز اس میں یہ بھی ہے کہ آدمی اگر آخر وقت میں تہجد کے وقت میں ہی اس کا اہتمام کر لے نماز کے بعد، تو رات بھر بغیر غسل کی حاجت کے سونے کی ضرورت نہیں پڑے گی آدمی کو. حضور پاک صلی اللہ علیہ وسلم کبھی ایسا بھی فرماتے تھے، ہمیشہ کا معمول نہیں، کبھی ایسا بھی کرنا چاہیے. اور ہم جیسے لوگوں کے لیے عادت کیا ہے؟ ہماری عادت شروع اول حصے میں رات میں سونے کی ہوتی ہے، بغیر غسل کے سونے کی ہوتی ہے. غسل کر لینا چاہیے، اگر غسل نہ کر سکے تو وضو کر لینا چاہیے. غرض یہ کہ رسول اللہ صلی اللہ علیہ وسلم اس کے بعد تھوڑی دیر کے لیے لیٹ جاتے تھے، سنتیں ادا فرماتے تھے. جب فجر کا وقت ہو گیا تہجد کے بعد میں، فجر کا وقت ہو جاتا، فجر کا وقت ہونے کے بعد سنت پڑھتے، سنت پڑھ کر کے تھوڑی دیر لیٹ جاتے تھے. تو سنت پڑھ کر لیٹنا فجر کے بعد سنت ہے کیا؟ تو ان لوگوں کے لیے سنت ہے جو رات سے بیدار ہوئے ہوئے ہیں. ظاہر سی بات ہے کہ جب رات میں آپ ایک ایک رکعت کے اندر پانچ پانچ پارے پڑھ رہے ہیں، یا ایک پارا پڑھ رہے ہیں، یا جتنی بھی آپ کھڑے ہوئے ہیں، اتنی رکعتیں پڑھنے کے بعد تھوڑی دیر سستانے کے لیے، ہلکا ہونے کے لیے آدمی کو لیٹ جانا چاہیے. پھر اس کے بعد حضرت بلال آتے، دستک دیتے، فوراً آپ اٹھ کے تشریف لے جاتے تھے نماز کے لیے. یہ آپ کا معمول مبارک تھا. تہجد کے اندر ہم کو کوشش یہ کرنی چاہیے، ایک بات ذہن میں آئی کہ عام طور پر قرآن مجید کو یاد کرنے کا جو سلسلہ ہے وہ ہر آدمی بڑھا سکتا ہے، آسانی ہے اس کی. ہمارے پاس میں معمول یہ ہے کہ ہم نفل نمازوں کے اندر بھی ایک رکعت میں ایک ہی سورہ پڑھتے، حالانکہ نفل نماز میں کئی صورتیں پڑھ سکتے ہیں نا آپ. جتنی صورتیں آپ کو یاد ہے اس کو دو حصے کر لو آپ. مثال کے طور پر 20 صورتیں یاد ہے تو پہلی رکعت میں 10 صورتیں، دوسری رکعت میں 10 صورتیں. تہجد کے اندر بھی پڑھ سکتے، دیگر نوافل میں بھی پڑھ سکتے. اور بہت سے صحابہ اکرام رضوان اللہ علیہ اجمعین رسول اللہ صلی اللہ علیہ وسلم سے نماز میں سن کر کے صورتیں یاد کر لیتے تھے. तो कई मरतबा इमाम साहब तकरार करते हैं कई सूरतों की, उनको भी याद करना चाहिए, पुख्ता सुनने से, मज़बूत सुनने से याद हो जाता है, फिर हम भी दोहराना चाहिए उसको, नफिल नमाज़ों में दोहराना चाहिए। तो इसकी एक फ़िक्र होनी चाहिए हम तमाम को। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मस्जिद तशरीफ़ ले जाते, फ़जर की नमाज़ अदा फरमाते, लंबी किरात करने का मामूल था, तिवाले मुफस्सल आप अलैहिस्सलाम पढ़ा करते थे, 15 मिनट की तकरीबन नमाज होती थी, आज के हिसाब से तकरीबन कह रहा हूँ, क्योंकि जो आखिर की जो सूरतें हैं, एक रकात में एक सूरत पढ़ने का आपका मामूल था, सूरह हुजरात एक सूरत एक रकात में, सूरह काफ जो है एक रकात में, इस तरीके से। फजर की नमाज़ होने के बाद आप आलती पालती मार करके बैठ जाते थे, चार जानू बैठ जाते थे, फिर पूछते थे कि भाई किसी ने ख्वाब देखा है क्या? बोलते या रसूलल्लाह मैंने देखा है। फरमाते बताओ क्या ख्वाब देखा, फिर हुजूर उसकी ताबीर देते थे, इसका ये मतलब है। कभी ऐसा भी होता कि कोई नहीं देखे हुए हैं ख्वाब, तो हुजूर अपना ख्वाब फरमाते कि मैंने आज ये देखा है और उसकी ताबीर ये है। कभी ऐसा महसूस होता है कि आज ज़रूरत है लोगों को कुछ बोलने की, तो बयान फरमा देते, वाज़ फरमा देते, नसीहत फरमा देते, कोई अहम बात होती तो वो ज़िक्र फरमा देते, और इशराक़ की नमाज तक वहीं आप अलैहिस्सलाम सूरज तुलू होने तक वहीं बैठते थे। सहाबा इकराम जल्दी जल्दी आकर के हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के इर्द गिर्द पूरे बैठ जाते थे, जमा होने के, जमा होकर के बातें होती थी, मुख्तलिफ बातें भी होती थी उसके अंदर, पुरानी बातें भी, नई बातें भी, मसले भी, मसाइल भी, वाज़ भी, नसीहत भी, दीन बातें भी, दुनिया की बाज़ बातें, ज़रूरी अहम बातें भी, सारी चीज़ें होती थी। जैसे ही सूरज तुलू होता था, थोड़ी देर वक्फ़ा होने के बाद हुजूर उठते थे, फिर उसके बाद में इशराक़ की नमाज़ के लिए अदायगी का अहतमाम फरमाते थे, और उसके लिए हुजूर ने फरमाया भी है। तिर्मिज़ी शरीफ की एक रिवायत है, ज़ौफ़ है रिवायत के अंदर, जिसके अंदर आपने इरशाद फरमाया है कि कोई बंदा फजर की नमाज़ के बाद वहीं बैठा रहता है सूरज तुलू होने तक, और उसके बाद जैसे ही सूरज तुलू हो जाता है, थोड़ा बुलंद हो जाता है, उठ करके अगर 2 रकात नमाज़ पढ़ लेता है, तो उसकी वो 2 रकातें हज और उमरे, मकबूल हज और उमरे के बराबर हो जाती है। इतनी बड़ी फजीलत है। बाज़ रिवायतों के अंदर ये मज़मून आया है, उस बंदे के तमाम गुनाह माफ़ हो जाते हैं। बड़ी फजीलत वाली है इशराक की नमाज़। तो इशराक की नमाज़ आप अलैहिस्सलाम की होती थी, उसके बाद आप घर जाया करते थे, घर में जा करके आप पहला काम ये पूछते थे सलाम अलैक होने के बाद कि कोई खाना वाना मौजूद है नाश्ते के लिए। कहा जाता है कि या रसूलल्लाह नहीं है, तो हुजूर फरमाते इन्नी साइम, मैं रोज़े से हूँ। घर में खाना होना नहीं होना वो भी एक चीज़ थी हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की, खाना हो भी होता भी था, नहीं भी होता था, ज़खीरा करने का मामूल नहीं था, जमा करने का, कोई कैबिनेट वैबिनेट के अंदर पूरा भरा हुआ अपने जैसा जो सिस्टम है, महीने भर का है, 2 महीने का है, 3 महीने का है, ख़त्म ही नहीं हो रहा है, सड़ जा रहा है, एक्सपायर हो जा रहा है, हुजूर के पास वैसा नहीं था। जाते थे, पूछते कुछ मौजूद है, कहा जाता है या रसूलल्लाह है, तनावल फरमा लेते, नाश्ता वही हो जाता। कहा जाता है या रसूलल्लाह नहीं है, तो हुजूर फरमाते मैं रोज़े से हूँ। तो रोज़ा रखने का हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का ये भी मामूल था कि ठीक है, वक्त नहीं है घर के अंदर तो रोज़ा रख लिया जाए, कसरत से रोज़ा रखा करते थे। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत तैयबा के पहलू में से एक चीज़ ये भी है मेरे मोहतरम बुजुर्गों, हज़रत मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह के दस्तर पर एक मरतबा सभी लोग बैठे हुए हैं, मुख्तलिफ़ किस्म के खाने हैं, तो पूछने लगे हज़रत मीठी चीज़ खाना सुन्नत है या खारी चीज़ खाना पहले सुन्नत है क्या है? उन्होंने कहा कि खाना वीना छोड़ो, गौर करो कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों में से फ़ाका भी एक सुन्नत है। खाने की फ़िक्रें हैं, फ़ाके की भी सुन्नत है ना हुजूर की, फ़ाका भी फरमाया करते थे, तो उस फ़ाके वाली सुन्नत पे कौन अमल कर रहे? फ़क्र इख्तियारी था हुजूर का, यानी आप चाहते हुए वैसा फ़क्र इख्तियार करते थे, अगर आप चाहें तो मालो दौलत के अंबार लग जा सकते थे। तो रोज़े का मामूल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का था। फिर उसके बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कोई ज़रूरी काम होता तो उसमें लग जाते थे, जैसे आमतौर पर आप अलैहिस्सलाम लश्करों को रवाना करना होता था, इशराक़ के बाद में लश्कर रवाना कर देते थे कि चले जाओ सुबह के वक्त में, और सुबह के वक्त में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस उम्मत के लिए बरकत की दुआ मांगी है, अल्लाहुम्म बारिक ली उम्मती फ़ी बुकूरिहा, ऐ अल्लाह मेरी उम्मत के सुबह के वक्त में बरकत अता फरमा। हुजूर की दुआएं कोई भी रद्द नहीं हुई है, और यकीनन बरकत है। और बरकत कैसी समझ में आती है? आमतौर पर रेहड़ी वालों के पास आप देख लो, बाद लोग क्या करते हैं, फजर के वक्त से ही रेहड़ी लगा ली अपनी, कुलचे पायों वालों का एक रिकॉर्ड है, और अपने इसी तरीके से डोसे वालों का एक रिकॉर्ड है, इडली वालों का एक रिकॉर्ड है, ये लोग क्या करते हैं, मुख्तसर से तजारत और बिज़नेस होती है इनकी, उसी के अंदर बरकत है, खुश हैं वो लोग, 4-5 घंटे का उनका मामूल होता रोज़ाना का, फजर के वक्त में आके वंडी लगा दी अपनी, उसके बाद में 2-3 घंटे अपना काम करके चले गए, दूसरे मामूलात में लग गए, दूसरे बिजनेस में लग गए, दूसरी तिजारत में लग गए, अपनी मसरूफियात में लग गए। फजर के बाद का वक्त बरकत वाला वक्त है। आम तौर पर एशियाई ममालिक के लोग, हम जैसे लोग, सो करके उस बरकत से महरूम हो जाते। नौम सुबहती यमना और रिज़्क़ा, आम तौर पर एक चहल हदीस के अंदर पढ़ाई जाती है बच्चों को, सुबह के वक्त का सोना रिज़्क़ को रोक देता है, यकीन रोकता है। उलमा ने फरमाया है कि अगर फजर की नमाज गायब करता है तो फरिश्ते दुआ देते हैं फजर की नमाज के वक्त से लेकर के इशराक के वक्त तक, ऐ अल्लाह बरकत अता फरमाइए उम्मत की रोज़ी के अंदर। तो जो लोग उस मौके पर सोते रहते हैं वो बरकत से महरूम होते हैं, उलमा ने यह फरमाया। तो इसलिए इशराक के बाद सोना चाहिए, अगर किसी को ज़रूरत है तो इशराक के बाद सोना चाहिए। और उमूमन जो है ऐसे वक्त में जब सुबह का वक्त होता है, अपने बिज़नेस और तिजारत की तरफ तवज्जो देनी चाहिए, बरकत वाला वक्त है। और सुबह के वक्त काम करना ज़्यादा बेहतर है रात के मुकाबले में। रात की बहुत सारे हजरात कैब ड्राइविंग वाले होते हैं, टैक्सी ड्राइवर होते हैं, या मुख्तलिफ मसरूफियात वाले होते हैं, रात के अंदर यहाँ पर बहुत सारे मफासिद हैं। उमूमन यहाँ से वहाँ तक ड्राइविंग करके छोड़ने के जो मामूलात हैं, बहुत सारे लोग शराब खानों का रुख इख्तियार करते हैं, क्लब्स का रुख इख्तियार करते हैं, नाचने के निगालों की जगहों पर जाते हैं, और भी मुख्तलिफ जगहों पर जाते हैं, ये तो एक है। उलमा ने फरमाया कि कैब ड्राइविंग करके पैसे लेना छोड़ के उसमें कोई हलाल हराम का मसला नहीं है, वो तिजारत जायज़ है, आदमी की जॉब जायज़ है, उस तरीके से कर सकते हैं। लेकिन इस अमल के पीछे हमारी सलाहियत जा रही ना, इस अमल के पीछे हम अपनी सलाहियत भी लगा रहे हैं। लोग क्या कर रहे हैं, ख़राब काम कर रहे हैं लोग, हम उसके बजाय दूसरा काम इख्तियार कर सकते हैं, या ये कि हम अपनी टाइमिंग चेंज कर सकते हैं, टाइमिंग बदला सकते हैं। दूसरी बात यह है कि रात के अंदर अमूमन बहुत सारे मफासिद होते हैं, यहाँ के माहौल के अंदर बेहयाई आम है, खुराफात आम है, और मुख्तलिफ चीज़ें आम हैं, बाद लोग मुब्तला भी हो जाते हैं, अल्लाह हम सब की हिफाजत फरमाए। तो रात की ड्राइविंग के ये भी मसाइल हैं, सुबह के वक्त में अगर चेंज कर लिया जाए तो ये सारी चीज़ों से आदमी महफूज हो जाएगा, फिर बरकत की बरकत भी मिल जाएगी, तो इसका भी अहतमाम होना चाहिए। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम लश्कर वगैरह रवाना करना होता वो कर लेते, कोई ज़रूरी काम होता वो फरमा लेते। फिर उसके बाद आप अलैहिस्सलाम का मामूल मुबारक, जहर से पहले या तो खाना खाना होता, खाना खा लेते, खाना खाने के बाद में कैलूल का अहतमाम होता। आमतौर पर रोज़ा रखते हैं, रोज़ा अगर नहीं है तो खाना खा लेते, खाना अगर रह गया ठीक है, नहीं रहा कैलूला करते थे, थोड़ी देर सो जाया करते थे। और आप फरमाते थे कि दिन के कैलूले के ज़रिए से रात की तहजुद की नमाज में मदद मिलती है, रात में क़याम करने में मदद मिलती है। तो कैलूला सुन्नत है, सोना ही ज़रूरी नहीं है। उलमा फरमाते हैं कि थोड़ी देर सस्ताने के लिए, तबीयत को हल्का करने के लिए लेट के उठ जाना चाहिए। फिर उठने के बाद आप अलैहिस्सलाम जोहर पढ़ते थे। आम दिनों के अंदर जोहर से पहले आप कैलूला करते थे, जुमा के दिन जोहर के बाद कैलूला करते थे, हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम के मामूलात में इब्न हजर अस्कलानी ने ये बात बयान फरमाई। फिर जुमा के बाद कैलूला भी होता, खाने का अहतमाम भी होता, असर के वक्त तक वफूद आते थे, वफूद से मुलाकात होती, बाज़ार के लिए कभी गश्त में निकल जाते थे आप अलैहिस्सलाम, उम्मत के अहवाल के अंदर लग जाया करते थे, असर तक ये मामूलात में लगे रहते। असर की नमाज हुई, आप अलैहिस्सलाम नमाज अदा करते, उम्मत की तरफ मुतवज्जे होते, कोई नसीहत की बात कहना होता तो नसीहत फरमा देते, कोई खुतबा देना हो तो खुतबा इरशाद फरमा देते, वरना अजवाज मुतहरात के पास जाते थे, अजवाज मुतहरात के पास, हर एक के पास, सारों के पास जाना, सलाम अलैक करना, खैरियत लेना, और जिसकी बारी होती उसके पास जाकर थोड़ी देर बैठ भी जाते थे, अगर वहाँ खाने का इंतज़ाम होता तो शाम का खाना जब भी खा लेते मगरिब से पहले। और बाज़ रिवायतों के अंदर आई कि जिनके पास आप अलैहिस्सलाम रात में क़याम करना चाहते थे उनके पास मगरिब में जाते और उनके पास तशरीफ़ ले जाते, बैठ जाते। बहुत सारे लोग मसले मसाइल के लिए ख़ास तौर पर ख़वातीन आते थे उस टाइम पे, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अज़वाज मुतहरात के साथ होते थे, तो अज़वाज मुतहरा की मौजूदगी में लोग आकर के मसाइल पूछते थे, ख़वातीन भी। तो इशा के वक्त तक वो या तो खाने का मामूल होता बाज़ दफ़ा, या मसले मसाइल का मामूल होता, लोगों के अहवाल और भी होते हैं, मुख्तलिफ़ किस्म की चीज़ें होती। इशा के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इशा के लिए तशरीफ़ ले जाते, इशा की नमाज़ पढ़ी, फ़ौरन आए, ज़रूरत के मुताबिक कुछ बात करना हो तो ज़रूरत की बात फरमा ली, वरना फिर आप आराम के लिए लेट जाते। फिर जल्दी सोने का आप अलैहिस्सलाम का मामूल था, और जल्दी उठने का भी आपका मामूल था। सोने के लिए जब बिस्तर पर तशरीफ़ ले जाते तो बिस्तर झाड़ लिया करते थे, बिस्तर साफ़ फरमा लिया करते थे, सुरमे लगाने का अहतमाम था, और तेल लगाने का भी अहतमाम था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सर के अंदर। और आप बिस्तर पर जाने के बाद बिस्मिक रब्बी वज़ातु जंबी वबिक अरफ़ऊहू इन अमसकत नफ़्सी फ़ग़फ़िर लहा व इन अरसलतहा फ़ाहफ़िज़हा बिमा, लंबी दुआ है, ये दुआ फरमा लेते थे, अल्लाहुम्मा बिस्मिक अमूतु, ये दुआ फरमा लेते थे। پھر دونوں ہاتھوں کو کھول کر کے بسم اللہ الرحمن الرحیم قل ھو اللہ احد پورا پڑھ کر کے پھونک مارتے تھے، پورے دم فرما لیا کرتے، بسم اللہ الرحمن الرحیم قل اعوذ برب الفلق پوری سورت پڑھتے تھے، بسم اللہ الرحمن الرحیم قل اعوذ برب الناس پوری سورت پڑھ کر کے تین تین مرتبہ اس طریقے سے پورا شروع سے آخر تک دم فرما لیا کرتے تھے، اور اس کے بعد میں بستر پر تشریف لے جاتے، دائیں کروٹ پر آپ کا سونے کا معمول تھا دائیں جانب میں، اس کی بڑی حکمتیں ہیں، تو اس رخ پر آپ علیہ الصلوۃ والسلام سویا کرتے تھے اور اپنے ہاتھ کو اپنے سر کے نیچے رکھ لیا کرتے تھے، پیر لمبے ہو جاتے تھے، اس کی بھی کیفیت الگ الگ۔ بہرحال یہ کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کے روزانہ کے عام معمولات ہیں، ان معمولات میں سے ہم کو بھی اپنی زندگی میں یہ معمولات لانے کی کوشش کرنا چاہیے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم ہمارے لیے نمونہ ہے، ہمارے لیے قدوہ ہے، اور حضور کی جو اس کے علاوہ سنتیں ہیں وہ تفصیل سے ہم لوگ سنتے رہتے ہیں مذاکرے میں، کہ آپ علیہ الصلوۃ والسلام بات فرماتے تو اس انداز سے کرتے تھے کہ بولنے کا انداز آپ کا کھلا ہوا تھا، چبا کے بات نہیں کرتے تھے، دبا کے بات نہیں کرتے تھے، سامنے والے کو سمجھ میں آ جاتا تھا، طبیعت خوش ہو جایا کرتی تھی، اچھی طریقے سے سننے میں آ جایا کرتا تھا، بولنے کا انداز حضور کا نرالا، چلنے کا انداز حضور کا نرالا، کھانے پینے کا انداز حضور کا نرالا، کھانا بھی ہے تو اس طریقے سے نہیں کھاتے تھے کہ سمجھ میں آئے کہ بہت بھوکڑ آدمی ہے، تین انگلیوں سے کھانے کا معمول، روٹی کو جو اتنی ضرورت ہوتی ہے اتنا ہی کھانا چاہیے، چھوٹے چھوٹے لقمے، بڑے لقموں کا اہتمام نہیں فرماتے تھے، چھوٹے لقمے کھانے کا اہتمام کرتے تھے، نعمت کی قدردانی آپ کے مزاج میں تھی، چھوٹی چیز بھی ہوتی بڑی قدردانی سے اس کو تناول فرماتے تھے، کبھی کھانے پینے کے اندر آپ عیب نہیں لگاتے تھے، برا ہے بول کے نہیں بولتے تھے، خراب ہے بول کے نہیں بولتے تھے، پسند آتا ٹھیک ہے، نہیں پسند آیا چھوڑ دیتے تھے، یہ بھی کرنا چاہیے، حضور کی سنت ہے یہ، لڑنا جھگڑنا کھانے کے مسئلے میں یہ ہم اس کو سوچنے کی ضرورت ہے، حضور پاک صلی اللہ علیہ وسلم کھانے پینے کے مسئلے میں گھر والوں سے لڑتے جھگڑتے نہیں تھے، ہم کو بھی اسی طرح سے اختیار کرنا چاہیے کہ جو رسول اللہ صلی اللہ علیہ وسلم کی مبارک سنتیں ہیں ان مبارک سنتوں کو اپنی زندگی میں لانے کی کوشش کرنا، اپنی زندگی کا معمول بنا لینا، زندگی کا حصہ بنا لینا، یہی رسول اللہ صلی اللہ علیہ وسلم کو اسوہ بنانا ہے، اور یہ اللہ کا فرمان ہے لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، حضور پاک صلی اللہ علیہ وسلم کے عام معمولات کے اندر یہ تھا کہ آپ رب اغفر لی وتب علی انک انت التواب الرحیم، مختصر سا ہے یہ استغفار کا جملہ، رب اغفر لی وتب علی، اے میرے پروردگار مجھے بخش دے، میری توبہ قبول کر لے، انک انت التواب الرحیم، اب توبہ قبول کرنے والے بڑے مہربان ہیں، ایک مرتبہ نہیں ستر ستر دفعہ یہ جملہ فرمایا کرتے تھے آپ مجلسوں کے اندر، کان یذکر اللہ علی کل احیانہ، ہر وقت آپ کی زبان پر ذکر مبارک جاری ہوتا تھا، کھانے کے لیے آپ دایاں ہاتھ استعمال فرماتے تھے، دیگر چیزوں کے لیے بایاں ہاتھ استعمال فرمایا کرتے تھے، تو یہ چیزیں اپنی زندگی میں لانا ہر مسلمان کے لیے ایک امتی ہونے کی حیثیت سے آپ کا امتی ہونے کا حق ادا کرنا ہے، اللہ پاک سے دعا ہے کہ پروردگار ہم تمام کو عمل کی توفیق نصیب فرمائے، وآخر دعوانا الحمدللہ رب العالمین۔